FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. सहकारी क्षेत्रको 20 वर्षीय दीर्घकालीन रणनीतिक योजना तर्जुमा गोष्ठी वीरेन्द्रनगरमा सुरु. सहकारी मन्त्री ऐन आउनेमा शङ्का नगर्न मन्त्री थानेको आग्रह.
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि 64 जिल्लामा मतदान केन्द्र तोक्यो. 22 जिल्लाको मतपत्र छाप्ने काम सकियो.
पाकिस्तान र बङ्गलादेशको सीमा बन्द गर्ने भारतको घोषणा. आउँदो वर्षसम्म पाकिस्तानसँगको सीमा बन्द गर्ने योजना.
र एसिया कप छनौटको आफ्नो पहिलो खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्स प्रस्थान. हिमाल पहाड तराई कोही छैनन् पराई. बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार. तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. सहकारी क्षेत्रको 20 वर्षीय दीर्घकालीन रणनीतिक योजना तर्जुमा गोष्ठी सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ. गोष्ठीमा सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी मन्त्री ऐन आउनेमा शङ्का नगर्न आग्रह गर्दै यो महिनाको अन्तिमसम्म ऐनको टुङ्गो लगाउने बताउनुभयो.
हामीले यो महिनाको अन्तिमसम्म हामी यो सहकारी ऐनलाई हामीले समितिबाट छलफल गरेर अब मूल समितिमा केही दिन पछि लगेर र संसदमा हामीले अब त्यसलाई टेबल गर्ने अवस्थामा हामी सहकारीहरू वास्तवमा त्यतातिर लगेका छौँ. सहकारी मैत्री ऐन बन्छ भन्ने कुरामा तपाईँहरू कोही दुविधा नरहनुहोस्, तर कुन दफा कसलाई चाहिएको त्यो उपलब्ध बनाउन नसकिने अवस्था पनि हुन सक्छ. आज केही साथीभाइलाई छ मलाई यो दफा नभइनु हुनेछ, यो दफा नचलाइदिनुहोस् भन्नुहुन्छ. त्यो दफा नचलाउने हो भने देशभरिको सहकारीलाई अप्ठ्यारो अवस्था हुन्छ, त्यही 2-4 वटालाई राम्रो हुन सक्छ. आज 2-4 वटाका लागि होइन, देशभरिको सहकारीलाई राम्रो बनाउने कुरामा मन्त्रालय प्रतिबद्ध छ, हामी प्रतिबद्ध छौँ.
उहाँले कछुवाको गतिमा हिँडेको सहकारीलाई अब सहकारी मन्त्री ऐन ल्याएर खराएको गतिमा हिँड्ने वातावरण बनाउन आफू लागि परेको उल्लेख गर्नुभयो. मन्त्री थानेले सहकारीहरूले गरिबी न्यूनीकरण गर्न सहयोग पुर्याएको चर्चा गर्दै सहकारीले दिँदै आएको करको बारेमा मन्त्रालयमा छलफल चलिरहेकाले यसको टुङ्गो छिट्टै लाग्ने बताउनुभयो.
वास्तवमा सहकारी जनताको मनभित्र छिरेको चिज, यसलाई सञ्चालन गर्ने कार्यविधिलाई हामीले राम्ररी सञ्चालन गर्न सक्यौँ भने सहकारीले पनि हामी जस्तो गरिब मुलुकका लागि गरिबी न्यूनीकरण गर्न सक्छ भन्ने कुरा मेरो मनमा पनि त्यो दिन लाग्यो कि यो जो ट्याक्स 20% छ यसका बारेमा घटाउने कुरामा मन्त्रालय ऐन बन्ने क्रममा छ. मन्त्रालय अहिले पनि सकारात्मक छ, मलाई लाग्छ अहिले यति उति भन्ने कुरा होइन, तर ट्याक्सका बारेमा मन्त्रालयले यसबारेमा एउटा वर्कआउट गर्छ र अहिलेको भन्दा जो परिस्थिति छ करका बारेमा पनि हामी सोच्ने कुराहरू हामी यमा छौँ.
उहाँले सहकारीको क्षेत्रमा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको चर्चा गर्दै अब स्थानीय निर्वाचनमा पनि महिलाहरू प्रमुख पदमा आउने बताउनुभयो.
पुरुषको त विकास विभिन्न ठाउँबाट भएको थियो भने महिलाहरूको विकास यो सहकारीबाट भएको छ. मलाई अझै आशा छ वास्तवमा अहिलेको संविधानले पनि गाउँपालिकामा एउटा पुरुष एउटा महिला, नगरपालिकामा पनि एउटा पुरुष एउटा महिला. आज यो के कारणले भएको भन्दा मलाई श्रोता लाग्छ सहकारीमा महिला दिदी बहिनीहरूले चित्तको कुशलता देखाउनु भयो, जो इमान्दारिताका लागि देखाउनु भयो, त्यसले आज राज्यलाई घचघचाएको छ र सबै ठाउँहरूमा महिलालाई समान रूपमा राख्ने परिस्थिति तयार भएको छ. मलाई विश्वास छ सहकारीमा काम गरिरहेका महिला दिदीबहिनीहरू अब आफ्नो गाउँपालिकाबाट चाहे अध्यक्ष उपाध्यक्ष मेयर उपमेयर भएर तपाईँहरूले अझ पनि सहकारीको आउँदा दिनहरूलाई ठुलो टेवा पुर्याउनु हुनेछ भन्ने कुराको मैले विश्वास पनि लिएको छु.
उहाँले सहकारीको माध्यमले अहिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा 11 लाख मानिसले रोजगारी पाएको र सहकारीले विदेशी नबाध्य भएका युवाहरूलाई देशभित्रै रोजगारी दिने उल्लेख गर्नुभयो. राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष सरोज शर्माले सहकारीका क्षेत्रबाट उद्योग रोजगारी कृषि लगायत काम थाल्न सकिने भन्दै यसको पहल भइरहेको बताउनुभयो.
अब हामीले त्यो खाकालाई राखेर अब कसरी हामीले दीर्घकालीन सहकारी रणनीति बनाउने त? के हुनुपर्छ? महिलाको हिसाबले के हुनुपर्छ? कृषकको हिसाबले के हुनुपर्छ? विशेषकृत रूपमा जानु पर्यो, उद्योगमा जानु पर्यो, रोजगारीका अवसर सृजना गर्नु पर्यो, उद्यमशीलताका विकास सृजना गर्नु पर्यो, त्यसको लागि के गर्न सकिन्छ? जबसम्म तपाईँहरूको धारणा आउँदैन, तपाईँहरूको विचार आउँदैन र हामी काठमाडौँमा बसेर हामीले दीर्घकालीन रणनीति बनाउँछौँ, त्यो दीर्घकालीन रणनीति सफल हुँदैन।
सहकारी क्षेत्रको मूल्य र मान्यतालाई अङ्गीकार गरी सहकारी क्षेत्रलाई व्यावसायिक बनाउने उद्देश्यले कार्यक्रम गरिएको उहाँको भनाइ छ। सहकारी विकास बोर्डका सञ्चालक देवबहादुर खत्री, राष्ट्रिय सहकारी बोर्डका विज्ञ विजय घिमिरे, सहकारी विज्ञ दीप बहादुर रावल, प्रमुख जिल्लाधिकारी महादेव पन्थ लगायतले नेपालमा सहकारीको मूल्य मान्यता र सहकारीको योगदानको बारेमा चर्चा गर्नुभयो। कार्यक्रममा सुर्खेतसहित प्रदेश नम्बर 6 विभिन्न जिल्लाका सहकारी सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ। दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा सहकारीको उद्देश्य, लक्ष्य, आगामी रणनीति लगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीहरूले सहकारीलाई दिएको विकास गरी सरकारी तथा निजी क्षेत्रमा यसको प्रयोग गर्न सुझाव दिएका छन्। उनीहरूले सहकारीको क्षेत्रबाट महिला, विपन्न वर्ग, एकल महिलाहरूलाई जीवन उकास्नको लागि रोजगारी तथा स्वरोजगारीमा पहुँच अभिवृद्धि गर्न आग्रह गरेका छन्।
कालीकोटको कारागारबाट एकजना कैदीबन्दी भागेका छन्। प्रहरीको साथमा बजार निस्केका उनी पिसाब गर्न भनेर होटलबाट पसेपछि होटलबाट भागेको प्रहरीले जनाएको छ। अपहरण कर्तव्य ज्यान मुद्दामा गत भदौ 25 गते कालीकोट सरुवा गरिएको साबिकको ओदाकुल गाविसमा कैदी हेमन्त भन्ने बलबहादुर साई भागेको प्रहरीले बताएको छ। प्रहरी जवान लक्ष्मी खत्रीसँगै बजार लगिएका साई भागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सूर्यबहादुर बोगटेले बताउनुभयो। कैदी छोडेको आरोपमा प्रहरी जवान लक्ष्मी खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जेलर सञ्जय महतोले कारागारमा विश्वसनीय कैदी छवि बनाउनु भएका साईलाई कामदारको जिम्मा दिने गरेकाले बाहिर पठाउनु परेको बताइएको छ।
नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले कुनै पनि हालतमा चुनाव गराउन आवश्यक रहेको बताउनु भएको छ। पार्टीको पूर्व इलामदेखि पश्चिम धनगढीसम्म राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने क्रममा बाँकेको कोहलपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले सबै पक्षलाई समेटेर चुनावमा सहभागी गराउनु पर्नेमा जोड दिनुभयो। पूर्व प्रधानमन्त्री समेत रहनुभएका डाक्टर भट्टराईले जातीय नाराले देश टुक्रिने भएकाले यसबारे सोच विचार गरेर मात्र अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाँले अबको निर्वाचन प्रणाली प्रत्यक्ष राष्ट्र प्रणाली हुनुपर्ने बताउनु भएको छ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा भारतीय सीमा सुरक्षा बलले गोली हानी हत्या गरेका शहीद गोविन्द गौतमका परिवारलाई सरकारले पूर्व घोषित 10,00,000 प्रदान गरेको छ। गृहमन्त्री विमलेन्द्र निधिले सहरीको घरमा पुगेर परिवारलाई भेटी सरकारको तर्फबाट राहत रकम प्रदान गर्नुभएको हो। कङ्ग्रेस नेता समेत रहनुभएका निधिले नेपाली कङ्ग्रेसको तर्फबाट छुट्टै 7,00,000 राहत पनि प्रदान गर्नुभएको छ। शहीद परिवारलाई यसअघि नेकपा एमाले 5,00,000 र माओवादी केन्द्रले 6,00,000 राहत प्रदान गरेका थिए। गृहमन्त्री निधिले घटनास्थल अवलोकन गर्दै भारतले यस घटनाप्रति माफी माग्नुपर्ने र पीडितलाई राहत रकम दिनुपर्ने बताउनुभयो। उहाँले सरकारी घोषणाअनुसार गौतमका छोरीलाई उच्च शिक्षासम्म निशुल्क उपलब्ध गराउने र शहीद पत्नी लक्ष्मीलाई सरकारी जागिर दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। यही घटनामा गम्भीर घाइते हुनुभएका धनगढीमा उपचार गराइरहनुभएका टिकाराम चपाईलाई थप उपचारका लागि गृहमन्त्रीले काठमाडौँ लैजानु भएको छ। निधिले नेपाली कङ्ग्रेसको तर्फबाट घाइते चपागाईलाई पनि 1,00,000 रुपियाँ राहत उपलब्ध गराउनु भएको छ। यसैबीच शहीद गौतमका परिवारलाई नेपाल विद्यार्थी सङ्घ कैलाली क्षेत्र नम्बर 6 4,00,000 राहत प्रदान गरेको छ। नेवी सङ्घले घाइते चापागाईलाई पनि 1,20,101 रुपियाँ सहयोग गरेको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। निर्वाचन आयोगले आगामी वैशाख 31 गतिका लागि तोकिएको स्थानीय तहको निर्वाचनको लागि 64 जिल्लामा मतदान केन्द्र तोकेको छ। बाँकी जिल्लामा राजनीतिक दलको परामर्शमा जिल्ला समन्वय समिति तथा प्रमुख जिल्ला अधिकारी समेतको परामर्शमा मतदान केन्द्र तोक्ने प्रयास भइरहेको भन्दै आयोगले यही 20 गतिभित्र सबै केन्द्रको टुङ्गो लगाउने जनाएको छ। दुई नम्बर प्रदेशमा भने अधिकांश स्थानमा मतदान केन्द्र तोक्न बाँकी छ। निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले 22 जिल्लाको मतपत्र छाप्ने कामसँगै 64 जिल्लामा मतदान केन्द्र निर्धारण गरिसकेको बताउनुभयो। स्थानीय तहमा 7 पदका लागि हुने निर्वाचनमा आयोगले सहभागिता बढाउन अहिले तालिमहरू समेत सञ्चालन गरिरहेको छ। यस्तै वैशाख पहिलो हप्ताकोदेखि घर घरमा मतदान शिक्षा चलाउने आयोगको तयारी छ। नगरपालिका प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष मध्ये एक अनिवार्य महिला हुने पर्ने व्यवस्था गरिएको छ। यस्तै वडा सदस्यमा उठ्ने 2 महिलामध्ये एक दलित महिला हुनुपर्ने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वलाई अझ समृद्ध बनाउन समावेशिता, सहकार्य, स्वतन्त्रता र मतान्तरको अन्त्य अपरिहार्य भएको बताउनु भएको छ। चीनमा बो आबो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले एसियाका धेरै मुलुक आजसम्म पनि भूमण्डलीकरणबाट लाभान्वित हुन नसकेकाले समानतासँगै भूमण्डलीकरणका अवसरबाट सबैमा लाभ सुनिश्चित गर्नुपर्ने जोड दिनुभयो। नेपाल जस्ता अल्प विकसित भूपरिवेष्टित राष्ट्रका लागि विश्व बजारसम्म भन्सार रहित पहुँच, विस्तार, व्यापार क्षमता निर्माणका साथै व्यापार सहजीकरणमा विकसित राष्ट्रहरूले सघाउनु पर्नेमा उहाँले जोड दिनुभयो।
साताव्यापी चीन भ्रमणमा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल बेजिङ पुग्नु भएको छ। उहाँ बोआओ फोरममा सहभागी भएर राजनीतिक भेटघाट लगत्तै बेजिङ उड्नु भएको हो। प्रधानमन्त्रीलाई बेजिङमा चिनिया परराष्ट्र मन्त्रालय र चिनिया कम्युनिस्ट पार्टीको विदेश विभागका अधिकारीहरूले विमानस्थलमा स्वागत गरेका थिए। उहाँले आज चिनिया कम्युनिस्ट पार्टी विदेश विभागका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। यसै प्रधानमन्त्रीले बेजिङमा रहँदा एक टेलिभिजनलाई अन्तर्वार्ता समेत दिनुभएको छ। प्रधानमन्त्री दाहाल भोलि चिनिया राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
स्वास्थ्य मन्त्री गगन कुमार थापाले सरकारले देशका हरेक गाउँ र सहरमा स्वास्थ्य सेवा सर्वसुलभ बनाउने प्रयास गरिरहेको बताउनु भएको छ। राजधानीमा भएको महिला सशक्तिकरण सम्बन्धी 4 दिने प्रशिक्षण कार्यक्रममा उहाँले देशभर स्वास्थ्य सेवा सहज, सुलभ र प्रभावकारी बनाउन वर्तमान सरकार क्रियाशील रहेको दावी गर्नुभयो। मन्त्री थापाले एउटा कार्यक्रमबाट मात्र महिला सशक्तिकरण नहुने बताउँदै यसका लागि महिला स्वयं जागरूक हुनुपर्नेमा जोड दिनुभयो।
सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रूपले बढेको आरोप लगाउनु भएको छ। रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा उहाँले सरकारमा रहेकाहरूले आफ्ना कार्यकर्ताको नाममा करोडौँ पैसा पठाएर चुनाव जित्ने मौका छोपिरहेको आरोप लगाउनु भएको छ। एनसेलसँग अरबौँ लाभकर उठाउन नसकेको भन्दै एनसेलसँग लिनुपर्ने लाभकरको विषयमा सरकारले छानबिन गर्नुपर्ने उहाँको माग रहेको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर र बाँकी खबरमा लागौँ। केही खबर संक्षेपमा। बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। हिजो बेलुका 7:20 जाँदा बझाङको लेगगाउँबाट 20 किलोमिटर उत्तर केन्द्रबिन्दु भएर 3.8 रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक तीर्थ दाहालले जानकारी दिनुभयो। भूकम्पको धक्का सामान्य रूपमा मात्रै महसुस गरिएको थियो।
डडेलधुरामा ट्र्याक्टर दुर्घटना हुँदा 1 ज्यान गएको छ भने अरू 2 घाइते भएका छन्। छड बोकेको 1908 नम्बरको ट्र्याक्टर दुर्घटनामा परेर बझाङ देउलेख 4 सुरेश बहादुर बोहराको ज्यान गएको हो। ट्र्याक्टर अमरगढी नगरपालिका 11 धनघाट कोटेली सडक खण्डको धनघाट नजिकै दुर्घटनामा परेको हो।
डोटीको सदरमुकाम सिलगढीका बासिन्दाहरूले दूषित पानी पिउन बाध्य भएका छन्। सिलगढी तथा आसपासका क्षेत्रमा आउने पानीको मुहानमा पहिरो आएपछि त्यस क्षेत्रमा पानी पिउने समस्या भएको स्थानीयहरूले बताएका छन्। पानीको मूल छेउछाउमा दिसा पिसाब गर्ने गरेका कारण पनि यस्तो समस्या आएको उनीहरूले गुनासो गरेका छन्।
जुम्लाको तत्कालीन बुम र माडीचौर गाविसमा अहिलेसम्म कुनै पनि सञ्चार सुविधा नहुँदा त्यहाँका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन्। कुनै पनि सञ्चारको पहुँच नपुगेका कारण बुम र माडीचौरका झन्डै 3,000 बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका हुन्।
वर्षासँगै परेको असिनाले बैतडीको अन्नबाली तथा तरकारीमा ठूलो क्षति पुर्याएको छ। हिजो परेको असिनाले गहुँ जौँ मसुरो केराउ लगायतका बाली र तरकारी नष्ट पारेको स्थानीयहरूले बताएका छन्। असिनाबाट सबैभन्दा धेरै क्षति जिल्लाको दशरथचन्द्र नगरपालिका चार जर्गमा भएको जनाइएको छ। त्यहाँ झन्डै 70 रोपनीमा लगाएको तरकारी बारी क्षति भएको स्थानीय देवानन्द पाण्डेले बताउनुभयो।
भेरिखबरमा अब लागु विदेशका खबरतिर। भारतले पाकिस्तान र बङ्गलादेशसँगको सिमाना बन्द गर्ने जनाएको छ। भारतीय गृहमन्त्री राजनाथ सिंहले आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्न सीमा बन्द गर्न लागि बताउनु भएको छ। सीमा सुरक्षा बलमा नियुक्त सुरक्षाकर्मीको परेड कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय गृहमन्त्री सिंहले आतंककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि पाकिस्तान र बङ्गलादेशसँगको सीमा नाका बन्द गर्ने बताउनु भएको हो। सिंहले पाकिस्तानसँगको सिमाना आउँदो वर्षसम्म बन्द हुने र त्यसपछि बङ्गलादेशसँगको सिमाना बन्द गर्ने योजना रहेको बताउनुभयो। सीमा बन्द गर्न कठिन भूगोल रहेका ठाउँमा नयाँ प्रविधिको प्रयोग गरिने उहाँले बताउनुभयो।
भेरी खबरमा अब लागौँ खेल खबरतिर। एसिया कप छनौटको आफ्नो पहिलो खेल खेल्न नेपाली राष्ट्रिय टोली फिलिपिन्स गएको छ। नेपाली टोली गइराती 11 बजे त्यसतर्फ गएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ। कप्तान विराज महर्जनले नेपालभन्दा फिलिपिन्स बलियो देश भए पनि आफूहरू जित्नका लागि मैदान उत्रिने दावी गर्नुभएको छ। आउँदो मङ्गलबार फिलिपिन्ससँग हुने खेलका लागि चैत्र 2 गते 20 सदस्यीय नेपाली टोलीको घोषणा भएको थियो। नेपाल रहेको समूह एपमा ताजिकिस्तान, यमन र फिलिपिन्स रहेका छन्। नेपालले होम एन्ड अवे पद्धतिका अनुसार 3 देशसँग 6 खेल खेल्नेछ। समूह विजेता र उपविजेता बनेमा नेपाल सन् 2019 युएमा हुने एसिया कप खेल्न पाउने भएको छ।
यस्तै एसएससी इमर्जिङ कप क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली बङ्गलादेश प्रस्थान गरेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले टोलीलाई विदाई गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाल क्रिकेट सङ्घ क्यानको निलम्बनपछि खेलाडीहरूले पाउन बाँकी तलब र भत्ता चाँडै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कार्यक्रममा कप्तानीको जिम्मेवारी पाउनुभएका ज्ञानेन्द्र मल्लले युवा खेलाडीहरूको वर्चस्व रहेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेल भोलि पाकिस्तानको U23 टिमसँग खेल्नेछ भने मंगलबार बङ्गलादेश, U23 र बिहिबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ। नियमित टोलीका 4 सदस्य कप्तान पारस खड्का, खेलाडीहरू शक्ति गौसन, बसन्त रेग्मी र सोमपाल कामीले यो प्रतियोगितामा सहभागिता जनाउनु हुने छैन। करण केसी पनि बिरामी भएका कारण यो खेलमा सहभागी
खेल खबरकै अर्को प्रसङ्गमा ललितपुरको फेन्डर्स क्लबले ए डिभिजन लिग खेल्न चाहने खेलाडीहरूलाई प्रशिक्षणको लागि आवेदन खुलाएको छ। आगामी सिजनका लागि फेडरेसन क्लबबाट खेल्न चाहने खेलाडीले आजसम्म सम्पर्क गर्न खेलाडीहरूलाई आग्रह गरेको छ। ट्रायलका लागि बोलाएका खेलाडीबाट उत्कृष्ट खेलाडी छनौट गरिने फेडरेसन क्लबका अध्यक्ष राजाराम तन्डुकारले बताउनुभयो। ट्रायल दिन आउँदा सबै सामग्री भने खेलाडी नै ल्याउनु पर्ने क्लबले जनाएको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सहकारी क्षेत्रको 20 वर्षीय दीर्घकालीन रणनीतिक योजना तर्जुमा गोष्ठी वीरेन्द्रनगरमा सुरु। सहकारी मन्त्री ऐन आउनेमा शङ्का नगर्न मन्त्री थानेको आग्रह।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि 64 जिल्लामा मतदान केन्द्र तोक्यो। 22 जिल्लाको मतपत्र छाप्ने काम सकियो।
पाकिस्तान र बङ्गलादेशको सीमा बन्द गर्ने भारतको घोषणा। आउँदो वर्षसम्म पाकिस्तानसँगको सीमा बन्द गर्ने योजना।
र एसिया कप छनौटको आफ्नो पहिलो खेल खेल्न नेपाली राष्ट्रिय फुटबल टोली फिलिपिन्स प्रस्थान। हौस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीं सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित पार्वती र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।